اور
بسم اللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ الصلاة والسلام علیک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. مدنی چینل کے ناظرین الحمدللہ عز و جل سلسلہ ہمارے صحابہ کے ساتھ حاضر ہیں. الحمدللہ عز و جل ہمارے سلسلے میں ہمارے صحابہ میں جیسا کہ ہمارا معمول ہے کہ کسی ایک پرٹیکولر صحابی رضی اللہ تعالیٰ عنہ کی شخصیت سیرت کردار اوصاف پر ان کے صفتوں پر ہم گفتگو کرتے ہیں. اور کیونکہ نبی پاک علیہ الصلوۃ والسلام کے یہ مبارک تربیت یافتہ صحابہ وہ ہیں کہ جنہیں آسمان ہدایت کے ستارے فرمایا گیا, تو ان کی زندگیوں سے ان کی شخصیت سے ہم ہدایت حاصل کرنے کی کوشش کرتے ہیں. انشاءاللہ آج بھی ایسا ہی معاملہ رہے گا. آج کس صحابی رسول پر گفتگو ہو رہی ہے؟ حضرت سیدنا عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ, جنہیں خود نبی پاک علیہ الصلوۃ والسلام نے صاحب الوسادہ و سواک یعنی تکیے والا اور مسواک والا, یہ نبی پاک علیہ الصلوۃ والسلام کے تکیے کو مسواک کو صاحب النالین بھی کہا گیا, نالین شریف جو تھے اس کو رکھتے تھے اپنے پاس اور وقت ضرورت پیش کیا کرتے تھے. ان کی شخصیت پہ انشاءاللہ عز و جل ہماری گفتگو ہوگی. ہمارے ساتھ مبلغین ہیں, راشد مدنی بھی ہمارے ساتھ ہیں اور خالد مدنی بھی ہمارے ساتھ ہیں. انشاءاللہ ان کی طرف بڑھیں گے, پہلے درود پاک کی فضیلت شامل کرتے ہیں. نبی رحمت شفیع امت صلی اللہ تعالی علیہ وسلم کا فرمان ذیشان ہے, بے شک بروز قیامت اس کی دہشتوں اور دشوار گزار گھاٹیوں سے جلد نجات پانے والا وہ شخص ہوگا جس نے دنیا میں مجھ پر کثرت کے ساتھ درود پاک پڑھا ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. بڑھتے مبلغین کی طرف اور سب سے پہلے ایک اجمالی مختصر سا ایک تعارف لیتے ہیں حضرت سیدنا عبداللہ بن مسعود رضی اللہ تعالی عنہ کا. جی راشد بھائی,
مہروز بھائی, ویسے تو سرکار دو عالم صلی اللہ علیہ وسلم سے نسبت رکھنے والی ہر چیز ہی عظمت و شرافت والی ہے, لیکن خاص طور پر ہم بات کرتے ہیں صحابہ کرام علیہم رضوان کی, تو یہ وہ نفوس قدسیہ ہیں کہ جن کے ایمان کی, جن کی رضا کی, جن کی جنتی ہونے کی رب تبارک و تعالیٰ نے قرآن کریم میں بشارتیں ارشاد فرمائی ہیں. حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ ان صحابہ کرام میں سے ہیں کہ جو سب سے پہلے ایمان لانے والوں میں سے ہیں. حضرت عبداللہ ابن مسعود خود فرماتے ہیں کہ پانچ صحابہ کرام اسلام قبول کر چکے تھے اور چھٹا اسلام قبول کرنے والا میں تھا. جب میں نے اسلام قبول کیا تو اس وقت میں چھٹا تھا اور کوئی بھی یعنی ان پانچ چھ کے علاوہ دائرہ اسلام میں ابھی داخل نہیں ہوا تھا. ابتدان اسلام قبول کرنے والوں میں سے آپ کا شمار ہوتا ہے اور السابقون الاولون میں آپ شامل ہوتے ہیں.
سبحان اللہ.
حضرت عبداللہ بن مسعود رضی اللہ تعالی عنہ, مہروز بھائی, 20 سال کی عمر تھی جب آپ نے اسلام قبول کیا, نبی پاک علیہ السلام کے دامن میں آئے. آپ رضی اللہ تعالی عنہ نے خاص طور پر سرکار دو عالم صلی اللہ علیہ وسلم سے علم حاصل کیا اور اصحاب صفا یہ وہ حضرات کے جو نبی پاک علیہ الصلوۃ والسلام کے در دولت پر حاضر رہتے اور ان کے کھانے پینے اور ہر طرح کی چیزوں کی جو ذمہ داری نبی پاک علیہ السلام کی ہوا کرتی تھی, تو یہ ان میں ایک نمایاں فرد کی حیثیت رکھتے تھے. آپ یہ دیکھیے کہ 20 سال کی عمر سے لے کر آخر تک نبی پاک علیہ السلام کی یہ صحبت میں رہے, بلکہ خود فرماتے ہیں کہ 70 سورتیں نبی پاک علیہ السلام سے انہوں نے سنی ہیں, سن کر یاد کی ہیں اور اسی انداز پر یہ پڑھا کرتے تھے جس طرح نبی پاک علیہ الصلوۃ والسلام قرآن پڑھتے اور جس طرح جبریل علیہ السلام نبی پاک علیہ السلام کے پاس قرآن لے کر نازل ہوا کرتے تھے. نبی پاک علیہ الصلوۃ والسلام خود فرماتے ہیں کہ اگر قرآن سیکھنا ہے تو 4 میرے صحابہ سے قرآن سیکھو.
سبحان اللہ.
ان میں سے سب سے پہلا نام آپ نے فرمایا کہ عبداللہ ابن مسعود سے سیکھو, یا پھر ابو حذیفہ کے غلام سالم سے سیکھو, یا پھر عبی بن کعب سے سیکھو, یا پھر معاذ بن جبل رضی اللہ تعالی عنہم اجمعین سے قرآن سیکھو، بلکہ آپ علیہ الصلوۃ والسلام نے یہاں تک فرمایا کہ جو بندہ اس طرح قرآن پڑھنا چاہتا ہے جس طرح کے قرآن مجھ پر نازل ہوا ہے، تو وہ قرآن کو ایسے پڑھے جیسے عبداللہ بن مسعود قرآن کو پڑھتے ہیں۔ نبی پاک علیہ السلام کی بارگاہ سے آپ کو جو لقب ملا وہ صاحب النعلین والوسادہ، یا صاحب الوسادہ، کیونکہ آپ علیہ السلام کا جو تکیہ مبارک ہوا کرتا وہ آپ کے پاس ہوتا تھا، اور آپ سفر کے اندر بھی اور گھر میں بھی جہاں جہاں نبی پاک علیہ السلام تشریف لے جاتے تو یہ نبی پاک علیہ السلام کے مبارک، ان کے جیسے ہی آپ علیہ السلام اپنے نعلین جوتے مبارک اتارتے تو یہ ان کو لے کر اپنی بغل میں لے لیتے، اور تکیہ آپ کے پاس ہوتا، اور اسی طرح نبی پاک علیہ الصلوۃ والسلام جہاں تشریف فرما ہوتے چادر بچھانے کا اہتمام، چادر کو اٹھانے کا اہتمام، بستر بچھانے کا، یہاں تک کہ نبی پاک علیہ السلام نے مہروز بھائی ان کی ڈیوٹی ایک لگائی ہوئی تھی کہ جب میں آرام کروں تو مجھے جگانا بھی تم نے ہے، اور اگر گھر میں تمہیں آنے کا جب بھی تمہارا دل کرے میرے گھر میں بھی تم آ سکتے ہو، جس وقت چاہو تمہارے لیے گویا کہ دروازے ہمارے کھلے ہیں جب تک کہ میں تمہیں منع نہ کروں۔ نبی پاک علیہ السلام کی خصوصی طور پر ان پر شفقت تھی، اور نبی پاک علیہ السلام کے ہر غزوے میں، غزوہ بدر ہو، غزوہ احد ہو، حنین کا معاملہ ہو، غزوہ خندق ہو، یا دیگر جو غزوات تھے، ہر غزوے میں یہ شامل تھے، اور ابو جہل کو قتل کرنے والے بھی عبداللہ ابن مسعود ہیں جنہوں نے اس ملعون کا سر تن سے جدا کیا، اور نبی پاک علیہ السلام کے حکم سے جب مسلمانوں نے پہلی ہجرت حبشہ کی طرف کی تو اس میں بھی حضرت عبداللہ ابن مسعود پہلی مرتبہ شامل تھے، 12 مرد اور 4 عورتیں جس میں تھیں، اور اس کے بعد جب واپس آ گئے اور دوسری مرتبہ پھر ہجرت کے لیے حبشہ کی طرف گئے جس میں 83 مرد اور کچھ 18 عورتیں غالباً تھیں، اس میں بھی حضرت عبداللہ ابن مسعود شامل تھے، اور تیسری مرتبہ جب مکے سے مدینہ ہجرت کی اس میں بھی حضرت عبداللہ ابن مسعود شامل تھے۔ اچھا، حضرت عبداللہ ابن مسعود کے بارے میں آپ کو ایک اور بات عرض کروں کہ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ چونکہ اسلام قبول کر چکے تھے، آپ کی والدہ ام عبد وہ بھی دائرہ اسلام میں داخل ہو چکی تھی، لیکن ان کے والد وہ زمانہ جاہلیت میں انتقال کر چکے تھے تو وہ دائرہ اسلام میں داخل نہیں ہوئے، ان کے بھائی تھے عتبہ بن مسعود وہ بھی دائرہ اسلام میں داخل تھے۔
اچھا، ان کی شخصیت کا ایک پہلو جیسے ہم دیکھیں نا خالد بھائی، ایک تو یہ ان کا لقب کہ نبی کریم علیہ الصلوۃ والسلام کے صاحب سواک تھے، صاحب نالین تھے، ایک تو یہ ہے ان کا، اور ایک دوسرا اگر ہم ان کا وہ ڈرا کریں نا، امیجینیٹ کریں، تو ان کی شخصیت کا ایک علمی پہلو آتا ہے، جیسے راشد بھائی نے کچھ روایات قرآن کے حوالے سے بیان کری، فاروق اعظم رضی اللہ تعالی عنہ نے ان کے تبحر علمی کو بیان کیا، حضرت سیدنا مولا علی کرم اللہ تعالی وجہ الکریم سے جب صحابہ اکرام علی رضوان کی کیفیت پوچھی گئی تو آپ نے پوچھا کس کے بارے میں پوچھتے ہو، کہا عبداللہ بن مسعود کے بارے میں، تو کہا کہ وہ قرآن کے عالم ہیں اور وہی کافی ہیں، اور ان کے جو علمی کیفیت تھی اس کی تحسین فرمائی حضرت سیدنا ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ، جیسے جلیل القدر فرد کہا کرتے تھے کہ جب تک عبداللہ بن مسعود موجود ہیں تو پھر دینی مسئلہ مجھ سے نہیں پوچھو، ان کی طرف ریفر کیا کرتے تھے۔ ان کی بارگاہ رسالت میں حاضری کو اگر ہم لیں تو اس کو کیسے ڈسکرائب کریں گے؟
نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے سارے ہی صحابہ عظمت و شان والے ہیں، اور جب ان کے واقعات پڑھتے ہیں، ان کا حضور اقدس صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو دیکھنے کا انداز پڑھتے ہیں تو حیران رہ جاتے ہیں کہ ہر شخص نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو دیکھنا بھی چاہتا ہے، پھر اس سراپے کو بیان بھی کرتا ہے۔ اچھا، بہت سے تو ایسے رہے کہ پہلی مرتبہ ہی حضور کی بارگاہ میں حاضر ہوئے، حضور کو دیکھا تو مسلمان ہو گئے، کلمہ پڑھ لیا، حضور کے دامن رحمت میں آ گئے، دامن امن میں آ گئے، لیکن کئی ایسا بھی ہوا کہ پہلی مرتبہ تو مسلمان نہیں ہوئے، لیکن چند ملاقاتوں کے بعد، چند مرتبہ زیارت کی، اس کے بعد پھر آنے جانے سے، عادات و خصائل دیکھنے سے، پھر رغبت بڑھی ان کی طرف حضور اقدس صلی اللہ تعالیٰ،
نقش جو ہے کامل ہوتا چلا گیا،
وہ نقش بھی کامل ہوتا چلا گیا اور دل بھی اس نقش کی محبت میں کھینچتا ہی چلا گیا۔
سبحان اللہ،
جب حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کا ہم تذکرہ کرتے ہیں تو پہلے تو میں امام اہل سنت کا یہ شعر عرض کرنا چاہوں گا۔ امام اہل سنت کہتے ہیں کہ جس مسلمان نے دیکھا انہیں ایک نظر، اس نظر کی بصارت پہ لاکھوں سلام۔
سبحان اللہ، کیا بات،
مصطفیٰ کریم علیہ الصلوۃ والسلام کی شان ہے، عظمت ہے، اور ان کو دیکھ کر، ان کی صحبت اختیار کر کے ہی بندہ صحابی بنتا ہے۔ یہاں دیکھیے کہ جب یہ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ حضور کو دیکھتے ہیں، معاملہ کچھ اس طرح سے ہوتا ہے، کہتے ہیں کہ میں مکے میں آیا تھا اور تاجر تھا، خوشبو کا کام کرتا تھا، خوشبوئیں بیچنا یہ میری تجارت تھی۔ ایک مرتبہ سفر تجارت کے لیے ہی، تجارت کی غرض سے ہی میں آیا ہوا تھا مکے میں، تو ایک عجیب واقعہ دیکھا جو اس سے پہلے میں نے نہیں دیکھا تھا. دیکھا یہ کہ بابو صفا سے ایک سرخی مائل، گورے رنگ، چمکیلے دانتوں اور گوشت سے بھری ہوئی ہتھیلیوں، گھنی داڑھی، سفید لباس اور چودھویں کے چاند کی طرح چمکدار چہرے والا شخص نمودار ہوا.
سبحان اللہ.
ذرا اوصاف دیکھیے اور حلیہ دیکھیے کیسا بیان کر رہے ہیں وہ پہلی مرتبہ دیکھنے پر، کہ اس طرح اتنا خوبصورت ایک چہرے والا شخص نمودار ہوا. اس کے دائیں جانب ایک نہایت ہی خوبصورت مگر کم عمر لڑکا تھا اور ایک خاتون ساتھ تھیں جو پردہ کیے ہوئی تھیں. میں ان کو دیکھنے لگا کہ اس طرح اتنے خوبصورت افراد کیسے، کہتے میں ان کو دیکھنے لگا کہ یہ کیا کرتے ہیں. وہ آئے اور حضرت اسود کے پاس پہنچے تو تینوں نے حضرت اسود کو پہلے بوسہ دیا اور اس کے بعد خانہ کعبہ کا طواف شروع کیا. رکن یمانی کے پاس آ کر ہاتھ اٹھائے، تکبیر کہی، قیام و رکوع وغیرہ کیا. کہ میرے لیے یہ بات بڑی نئی تھی کہ اس سے پہلے لوگ ایسا نہیں کیا کرتے تھے، پہلے بھی میری مکی حاضری ہو چکی تھی، اس طرح نہیں دیکھا تھا. تو میں نے جو ساتھ میرے ساتھ موجود تھے ان سے پوچھا کہ یہ کون ہے، تو وہ حضرت عباس رضی اللہ تعالیٰ عنہ تھے جو اس وقت تو قبول اسلام نہیں کیا تھا، بعد میں مسلمان ہوئے، حضور اقدس صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے چچا. تو یہ کہتے ہیں کہ بھائی یہ کون لوگ ہیں کہ میں نے ان کو پہلے نہیں دیکھا. تو حضرت عباس رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ یہ میرا بھتیجا ہے، محمد صلی اللہ علیہ وسلم ان کا نام ہے، ان کے ساتھ جس لڑکے کو دیکھ رہے ہو وہ علی ہیں، اور جو خاتون ہیں جنہوں نے پردہ کیا ہوا ہے یہ حضرت خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہ ہے. یوں انہوں نے یہ پہلی نظر مصطفیٰ کریم علیہ الصلوۃ والسلام کو دیکھا تھا اور دیکھ کر ہی یہ احساس ہو گیا تھا کہ یہ با ادب اور اتنے اچھے اور عمدہ اخلاق والا، صاف ستھری رنگت اور اجلے چہرے والا شخص جس اعلیٰ اوصاف کا حامل ہے، یقیناً یہ کوئی اعلیٰ دین لے کر آیا ہے. تو اسی لیے یہ کہہ کر سوال کیا کہ یہ کون ہے، کیا یہ کوئی نیا دین آیا ہے. حضرت عباس رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ یہ وہ ہیں جو میرے بھتیجے ہیں اور نیا دین لے کر آئے ہیں. تو یہ پہلی زیارت تھی جو نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ انہوں نے کی، چہ جائے کہ ابھی اسلام قبول نہیں کیا، وہ پھر
پہلی زیارت ہوئی ہے، نقش اول جو ہے وہ پا لیا ہے،
دل میں گھر کر گئی اور دل میں نقش، یعنی کہ مہروز بھائی سوچنے کی بات یہ ہے کہ پہلی ملاقات میں دیکھ کر نقشہ کیسے کھینچ رہے ہیں، نقشہ کیسے کھینچ رہے ہیں. ان کے ابھی دامن میں نہیں، دامن اسلام میں نہیں آئے، ان کا کلمہ نہیں پڑا، ان کے ایک طرح سے
غلاموں میں شامل
نہیں ہوئے ابھی، لیکن اس کے باوجود نقشہ کھینچ رہے ہیں. تو اس سے پتا چلا کہ جو بندہ بھی، یعنی کہ غیر جانبدار ہو کر بھی نبی پاک علیہ السلام کو جس نے دیکھا تو اس کے دل نے گواہی دی کہ یہ کسی کذاب کا چہرہ نہیں ہے بلکہ سچے کا چہرہ ہے.
سبحان اللہ. اور پھر یہ دامن اسلام میں آئے، راشد بھائی اس کی تفصیل. ہاں،
دامن اسلام میں آنے کا ان کا جو واقعہ ملتا ہے وہ یہ ہے کہ یہ مکہ میں تھے تو مکہ کا ایک سردار تھا عقبہ بن ابو معیط، اس کی بکریاں تھیں، تو اس کی بکریاں یہ عبداللہ ابن مسعود چرایا کرتے تھے، کچھ پیسے لیا کرتے تھے اس سے. تو ایک مرتبہ بکریاں چرا رہے تھے، عمر ابھی چھوٹی سی تھی ان کی، تو نبی پاک علیہ الصلوۃ والسلام اور حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ دونوں حضرات تشریف لے کر آ رہے تھے، تو ان کو پیاس محسوس ہوئی. تو انہوں نے دیکھا کہ عبداللہ ابن مسعود جو چھوٹی عمر کے ہیں، تو کہا بیٹا تمہارے پاس کوئی بکری ہے جس سے ہمیں دودھ مل سکے. تو حضرت عبداللہ ابن مسعود نے کہا کہ حضور بات یہ ہے کہ میں ملازم ہوں اور یہ میرے پاس جو بکریاں ہیں یہ مکے کے سردار عقبہ بن ابو معیط کی بکریاں ہیں اور میں امانت دار ہوں، میں اس میں خیانت نہیں کر سکتا، مالک کی اجازت کے بغیر تو آپ کو کسی بکری کا دودھ نہیں دے سکتا. تو نبی پاک علیہ الصلوۃ والسلام اور حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے جب دیکھا کہ یہ کتنا سمجھدار بچہ ہے، ماحول ایسا ہے کہ جاہلیت کا ابھی دور ہے، لوگوں میں سمجھ بوجھ اتنی نہیں ہے، لیکن اس کے باوجود یہ لڑکا جو ہے خیانت کرنے والا نہیں ہے، حالانکہ اس کا مالک موجود نہیں، لیکن اس کے باوجود کتنا یہ اپنے مالک کا خیر خواہ ہے. تو آقا علیہ السلام نے فرمایا کہ اچھا کوئی ایسی بکری ہو تمہارے پاس کہ جو ابھی بہت چھوٹی عمر کی ہو، جو دودھ دینے کے قابل نہ ہو. تو حضرت عبداللہ ابن مسعود نے کہا ہاں ایک بکری ہے جو سال سے بھی کم عمر کی بکری ہے. فرمایا وہ لے کر آؤ. جب وہ بکری چھوٹی سی آپ کے سامنے پیش کی گئی تو نبی پاک علیہ السلام نے اس پر دست شفقت پھیرا اور اس کے تھنوں پر ہاتھ لگایا، اللہ پاک سے دعا کی، تو اللہ پاک کے کرم سے اس دودھ آنا شروع ہو گیا. تو آپ نے برتن میں دودھ وغیرہ بھرا، خود بھی پیا، ان کو پلایا، और उसके बाद फिर दोबारा पानी के कुछ छींटे उस पर मारे और फिर दोबारा थनों पर हाथ लगाया, कहा कि अपनी असली हालत पर लौट जाओ, जिस तरह पहले थी तो उसी तरह वो बकरी हो गई। हजरत अब्दुल्लाह इब्ने मसूद ने देखा कि ये नूरानी चेहरे वाले बुजुर्ग हैं और कैसा इन्होंने पता नहीं क्या कलाम पढ़ा है जिसकी वजह से ये ऐसा मामला हो गया, तो इन्होंने कहा कि हुजूर मुझे भी ये कलिमा सिखा दें आप, कि जो आपने पढ़कर बकरी पर दम किया है तो ये दूध आना शुरू हो गया। तो नबी पाक अलैहिस्सलाम ने फरमाया इन्नका लगुलामुन मुअल्लमुन, कहा कि तुम तो सिखाए हुए समझदार लड़के हो, गोया एक इशारा था इस बात की तरफ कि तुम आइंदा उस्ताद बनने वाले, तुम तो सीखे सिखाए हो, तुम्हें तो तुम तालीम याफ्ता इंसान हो। तो फिर जमाने ने देखा कि हजरत अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह तआला ने, खैर वो तो दिन जैसे तैसे गुजारा, नबी पाक अलैहिस्सलाम चले गए, अब वो जियारत कर चुके थे, औसाफ भी कुछ पता चल चुके थे, पता चला यही मुसलमानों के इनके नबी हैं। तो फिर रात ये गुजारी, अगला दिन जब हुआ तो मालिक के हवाले बकरियां की और नबी पाक अलैहिस्सलाम को ढूंढने के लिए मक्के में घूमना शुरू कर दिया। एक वादी में नबी पाक अलैहिस्सलाम को इन्होंने पाया, आपके हाथ पर बैत की और आपकी गुलामी में फिर ऐसे आए। फिर जमाने ने देखा कि आप बहुत बड़े फकीह बने, कुरान के बहुत बड़े आलिम बने, और हजरत उमर फारूक रदी अल्लाह तआला अन्हु जिनके बारे में इरशाद फरमाया नबी पाक अलैहिस्सलाम ने इन्नल्लाह जअलल हक अला लिसानी उमर व कल्बिही, के बेशक अल्लाह ने उमर की जबान और दिल पर हक को जारी फरमा दिया है। इनके पास एक शख्स आता है और आकर कहता है हुजूर मैंने कूफा में एक शख्स देखा है जिसका सीना कुरान से भरा हुआ है। हजरत उमर फारूक रदी अल्लाह तआला अन्हु जलाल में आ जाते हैं, कहा ऐसा कौन सा शख्स आ गया कि जिसका सीना कुरान से भरा और वो जबानी इस तरह लोगों को कुरान की बातें बयान कर रहा है। तो कहने वाले ने कहा हुजूर वो अब्दुल्लाह इब्ने मसूद हैं। तो हजरत उमर फारूक कहते हैं हाँ यही हकदार हैं इस बात के, यही इस बात की हकदार हैं कि ये कुरान को इस तरह बयान कर सकते हैं। इस वक्त सहाबा किराम में सबसे ज्यादा जो बड़े कुरान के समझ रखने वाले हैं वो हजरत अब्दुल्लाह इब्ने मसूद हैं।
कुरान की मोहब्बत और कुरान की बात जो है ना, यानी कुरान का तस्किरा करें, फजाइले कुरान खुश लहानी से पढ़ना, इल्म कुरान, तो हजरत अब्दुल्लाह बिन मसूद रदी अल्लाह तआला के जिक्र के बगैर शायद ये चैप्टर जो है पूरा नहीं होता। कुरान से इन्हें खास शगफ था और फिर कुरान यकीनन जो है वो तमाम उलूम का जो है वो मर्जे है, तमाम उलूम का जो है सर चश्मा है, और जो कुरान का आलिम होता है वाकई में जो कुरान पढ़ता है अल्लाह ताला उसे ऐसे ऐसे उलूम व मारिफ से ऐसी ऐसी बातों से नवाजता है जो उसके हम असरों में शायद ना पाए जाएं, यकीनन ना पाए जाएं, क्योंकि वो कुरान का नूर जो होता है उससे उसकी आंखें और उसका दिल रोशन हो जाता है। हजरत अब्दुल्लाह बिन मसूद रदी अल्लाह तआला को अगर हम देखें, और इसमें हमारे लिए बड़ा सामान है तरगीब का भी तरहीब का भी, कि ये जो है नबी पाक अली सलातो सलाम से कुरान सीख रहे हैं और उसको बयान भी फरमा रहे हैं, बयान फरमाया कि नबी पाक अली सलातो सलाम की खुसूसियत के साथ सीखी, यूं तो सारी सूरतें वहीं से सीखी हैं, सारा इल्म वहीं से सीखा है, लेकिन खुसूसियत के साथ इसको बयान फरमा रहे हैं। आज हम भी गौर करें ना खालिद भाई, इनकी बात तो हम कर ही रहे हैं, इंशाल्लाह कंटिन्यू भी करते हैं कि मोहब्बत कुरान के जो वाकयात हैं, इनके खुशलहानी के जो वाकयात हैं वो भी लेते हैं, लेकिन हम खुद भी तो गौर करें कि कुरान तो वही है
सही
जो अब्दुल्ला बिन मसूद रदियल्लाहु तआला पढ़ते थे, नबी पाक अलैहिस्सलाम के जरिए से जो मिला था वही कुरान आज हमारे पास भी है। मैं और आप गौर करें, आज मैं इस बात को इससे लिंक करता हूँ कि एक साल इख्तिताम की तरफ बढ़ रहा है, हम बहुत सारी चीज़ों में इमोशनली और साइकोलॉजिकली इन्वॉल्व होते हैं। अब जब साल चेंज होगा, ईसवीं साल है ये चेंज हो रहा है, दिसंबर ख़त्म होगा, 31 को जनवरी आ जाएगा, हम अपनी चीज़ों में अपनी रूटीन में कुछ चीज़ें शामिल कर लें खालिद भाई, और आज हज़रत अब्दुल्ला बिन मसूद रदी अल्लाह तआला की बात को लेते हुए, कुरान की बातों को लेते हुए, कुरान की तिलावत, कुरान का इल्म, कुरान के मसाइल, कुरान के अहकाम सीखने की तरफ हम आएँ और जो है ना हम अपनी कोई रूटीन में इस चीज़ को शामिल करें कि मैं तिलावत कुरान करूँगा, मैं कुरान की तफसीर पढ़ूंगा, मैं कुरान का हाशिया पढ़ूंगा, मैं इल्म कुरान हासिल करूँगा, अल्लाह करे कि ऐसे
मोहब्बत होगी ना कुरान से और बंदा अपने आप को देखेगा। जरा एक वक्त को सोचें तो सही कि मैं मुसलमान हूं और मेरे लिए मुकम्मल निसाब अल्लाह तबारक व ताला ने अता फरमाया है, मुझे एक दर्जे से दूसरे दर्जे में जाना होता है, एक क्लास से दूसरी क्लास में जाना होता है, तो मैं क्या करता हूं, पहले अपनी पिछली क्लास का सिलेबस मुकम्मल करता हूँ कि मैंने अगले दर्जे में जाना है। हम दुनिया में आए हैं, हमें एक निसाब दे दिया गया है और अगले दर्जे में पास होने की सूरत में जाना है और वहां जाके मजे करने हैं, तो पहले इस निसाब को पढ़ना होगा ना, इसके मुताबिक अमल करना होगा। कुरान करीम को मैं दुरुस्त अंदाज से यहीं दुनिया में रहकर पढ़ूंगा, यहीं इसको समझूंगा, यहीं इसके मुताबिक ज़िंदगी गुजारूंगा तभी तो आगे जाऊंगा। अगर मेरा हाल यह है कि मुझे कुरान पढ़ना नहीं आए, याद होना दूर की बात है, मैं देख कर ना पढ़ सकूं, तो फिर वाकई मेरे लिए अलार्मिंग सिचुएशन है कि मैं क्या कर रहा हूं, मैं रब के कलाम से इतनी बेइत्तेनाई बरत रहा हूं, इसी को नहीं।
हमारी हालत ये और किसी की हालत ये है कि उसका कुरान सुनने के लिए हुजूर रुके।
सुभान अल्लाह।
हजरत अब्दुल्लाह बिन मसूद रदियल्लाहु अन्हु,
इतनी प्यारी शख्सियत, और आप देखें कुरान से ताल्लुक इनका, साहिब कुरान से ताल्लुक, साहिब कुरान से अदब का एक ताल्लुक ये कि हुजूर की जब नालैन शरीफैन उठा रहे हैं ना, ये एक खिदमत है। हुजूर अकदस सल्लल्लाहु तआला अलैहि वसल्लम की यूं खिदमतें कर रहे हैं तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से जो दुआएं ले रहे हैं वो भी ये दुआ कि नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, अल्लाह इसको दीन का फकीह बना दे। ये दीन के फकीह बनते हैं, फकीह बनेगा ही कुरान पढ़कर ना, फिर जितना ज्यादा कुरान में
फकीह यानी
मुफ्ती
आप कह लें, बहुत बड़ा आलिम कह लें समझने के लिए अवामी एतबार से,
इतना बड़ा आलिम कि हजरत अबू मूसा अशअरी रदियल्लाहु तआला अन्हु का आपने इरशाद फरमाया
जी,
हुजूर के मुअम्मर तरीन साहब हजरत सैयदना सलमान फारसी रदियल्लाहु तआला अन्हु कोई दूर से सफर करके उनकी बारगाह में पहुंचा और आकर कहने लगा कि मैं आपसे एक मसला पूछने के लिए आया हूँ। तो आपने पूछा आए कहाँ से, कहने लगा मैं कूफा से आया हूँ। अच्छा, फारूक आजम रदी अल्लाह तआला अन्हु का दौरे खिलाफत था और फारूक आजम रदी अल्लाह तआला अन्हु ने आपको कूफा में भेज दिया था और ये कहकर भेजा था कि लोगों मुझे अब्दुल्लाह इब्ने मसूद की तुमसे ज्यादा जरूरत है कि मैं इससे मसाइल पूछूं और ये मेरे मामलात में मेरी रहनुमाई करें, लेकिन मैं ईसार करते हुए अब्दुल्लाह इब्ने मसूद रदी अल्लाह तआला अन्हु के मामले में अपनी जात पर कूफा वालों तुम्हें तरजीह दे रहा हूँ, तुम इनसे कुरान करीम सीखना। इतनी अजमत वाले हजरत सलमान फारसी रदी अल्लाह तआला अन्हु कहते हैं जब कूफे से आए हो वहां अब्दुल्लाह इब्ने मसूद हैं तो तुम्हें मेरे पास नहीं आना चाहिए था, वहीं से तुम्हारा मसला हल हो जाता। इतने बड़े फकीह हैं वो, और ये इतना बड़ा आलिम बने कैसे, कुरान करीम पढ़कर। और कुरान करीम पढ़ने
के यहाँ पे मैं यहाँ पे एक चीज लेना चाहूंगा, फिर आप अपनी बात कंटिन्यू कीजिएगा कि जो बात आपने बयान की ना, फारूक आजम का ईसार, फिर हजरत सलमान फारसी रदी अल्लाह, ये अल्हम्दुलिल्लाह हमारा जो सिलसिला है हमारे साहब कंटिन्यू, हम इसमें किसी न किसी सहाबी रदी अल्लाह तआला की शख्सियत, उनके हालात को हम लेते हैं, उसमें कोई ना कोई ऐसा वाक्य जरूर आता है
जी,
आपस की इनकी जो अंडरस्टैंडिंग, बल्कि अंडरस्टैंडिंग से बढ़ के मैं कहूंगा बॉन्डिंग ऐसी जबरदस्त थी एक दूसरे के लिए कि किसी को मजाल नहीं थी कि इनके बीच में रखना अंदाजी कर सके, इनके बीच में कोई जो है ना फसाद का बीज बो सके, और वो इनकी आपस की थी। अब आप देखिए हजरत अब्दुल्लाह बिन मसूद जो है ये यंग साहबी हैं, जवान साहबी हैं, हजरत सलमान फारसी जो बुजुर्ग मोहम्मद तरीन, लेकिन आप देखिए एहतराम का रिश्ता कि जो साइल आया है उसको एक दर्श दे रहे हैं। और इसमें एक पहलू ये भी है कि अपने हम असर, अपने साथ वालों को इज्जत दें और उनको इज्जत दिलवाएं, जो वाकई में इज्जत के काबिल हैं उनको उनको अप्रिशिएट कीजिए, उनकी जो हकीकी तारीफ है उसमें बुखल से काम ना लीजिए, कंजूसी ना कीजिए, बल्कि
कुरान करीम इनकी तारीफ बयान कर रहे हैं ना। कुरान करीम इरशाद फरमा रहा है कि यही तो है मुहम्मदुर रसूलुल्लाह वल्लदीना माहु अशिद्दाउ अलल कुफारि रुहमाउ बैनहुम,
अल्लाह अल्लाह,
कि मोहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम अल्लाह के रसूल हैं और जो इनके साथी हैं कुफार पे सख्त हैं। आपस में तो नस्से कती से ये बात पता चल रही है कि सहाबा हैं ही रहम दिल, आपस में मोहब्बत रखने वाले हैं, प्यार रखने वाले हैं, तो क्यों ना एक दूसरे की तरफ रेफर किया जाएगा। और फिर ये मोहब्बत का अंदाज देखें, नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने कैसा सिखाया है। हजरत फारूक आजम रदी अल्लाह तआला अन्हु ही बयान करते हैं, कहते हैं कि एक वक्त ऐसा था कि मैं सिद्दीक अकबर रदी अल्लाह तआला अन्हु और खुद नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम, हम हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हु के घर में ही मौजूद थे कि वहाँ मुसलमानों के उमूर देखते हुए और उनके बारे में गौर व फिक्र करते हुए हमें रात बहुत ज्यादा टाइम हो गया।
ठीक,
अब हम वहाँ से चले कि नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम अपने हुजरे शरीफ में पहुंचे और वहाँ आराम फरमाए, तो हम दोनों भी नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम के साथ हो लिए।
ठीक,
देखा कि कुरान पाक पढ़ने की आवाज़ आ रही है, कोई मस्जिद में कुरान पाक पढ़ रहा है।
सुभान अल्लाह।
नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम रुक गए। फारूक आजम कहते हैं मैंने कहा या रसूलल्लाह चलिए। हुजूर फरमाते हैं अभी खामोश रहो, मैं कुरान सुन रहा हूँ।
अल्लाह,
कुरान हुजूर अकदस सल्लल्लाहु तआला अलैहि वसल्लम ने सुना, हत्ता के पढ़ने वाला रुकू में गया, सजदा वगैरह करके नमाज से फारिग हुआ, और उसके बाद जब पढ़ने वाले ने दुआ के लिए हाथ उठाए ना, तो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया तुम सवाल करो तुम्हें दिया जाएगा, तुम मांगो तुम्हें तुम्हारी मुराद मिलेगी। उमर रदी अल्लाह तआला अन्हु कहते हैं कि या रसूल अल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम ये क्या मामला है। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, अगर कोई भी ये चाहे कि वो कुरान को वैसा ही पढ़े जैसा रब ने नाजिल फरमाया है तो इस पढ़ने वाले की तरह पढ़े। और वो पढ़ने वाले कौन थे? वो पढ़ने वाले हजरत अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह तआला अन्हु थे।
सुभान अल्लाह।
इनकी तिलावत की आवाज इतनी प्यारी थी कि हुजूर खड़े होकर सुन रहे हैं। अच्छा, ये वाक्य जरा इस पस मंजर में देखिए कि एक शख्स है मस्जिद में और तीन अफराद, खुद नबी पाक सल्लल्लाहु अलैहि वसल्लम और हुजूर के दो सहाबा, वो भी शेखैन कामिलैन
जी
हुजूर के साथ मौजूद है। हुजूर मोहब्बत अपने सहाबा के दिल में कैसे डाल रहे हैं?
अल्लाह अल्लाह।
हुजूर उनके सामने नहीं, इनके सामने उनकी फजीलत बयान कर रहा है कि अगर कोई चाहे कुरान वैसा पढ़े तो इस तरह पढ़े जैसे रब ने नाजिल किया तो अब्दुल्लाह इब्ने मसूद की तरह पढ़े। अच्छा, अब इन दोनों के दिल में मोहब्बत पैदा हुई कि ये बात तो फजाइल की है, अगर अब्दुल्लाह इब्ने मसूद को बताई जाए तो ये सुनकर खुशी होंगे कि नबी ने मेरा तज़किरा किया है। अगला दिन आया तो फारूक आजम रजी अल्लाह तआला ने कहते, मुझे सुबह एकदम याद आया कि हुजूर ने रात को अब्दुल्लाह इब्ने मसूद के बारे में ये कहा था, मैं फौरन जाता हूँ जाके बताता हूँ। हज़रत अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह तआला के पास पहुंचे और कहते हैं, रात हम यहाँ से गुजर रहे थे, आपको तिलावत करते थे, सुना तो रसूलुल्लाह रुक गए और उन्होंने यूं इरशाद फरमाया, कहते हैं आपने अच्छा किया मुझे बताया, लेकिन आपसे पहले अबू बकर बताकर जा चुके हैं।
अल्लाह।
अब ये कहते हैं उमर फारूक रजी अल्लाह तआला ने मोहब्बत देखे कैसी प्यारी, कहते हैं सिद्दीक अकबर से मैं नेकी के मामले में आगे नहीं बढ़ सकता।
अल्लाह।
मैंने बड़ी कोशिश की कि मैं कभी नेकी में इनसे पहल कर जाऊं, यूं मुसलमान के दिल में खुशी दाखिल करना नेकी थी ना। ये कहते हैं मैं चाह रहा था मैं पहल कर जाऊं लेकिन अबू बकर इसमें भी सबकत ले गए।
क्या बात है।
तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का यूं मोहब्बतों के साथ बांधना और कुरान करीम के साथ सहाबे कराम अलैहिम रिदवान का लगाओ, ये हमें सिखा रहा है कि हमें अपनी जिंदगी का अंदाज कैसा रखना चाहिए। और नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम खुद जब सहाबा की मोहब्बत सहाबा को सिखा रहे हैं तो हमारे लिए इसमें यकीनन ये दर्स है कि हमें अपने सीनों में नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम के जान निसारों से वफादारी रखनी चाहिए।
सुभान अल्लाह। राशिद भाई, नबी पाक अलैहिस्सलाम की जो मोहब्बत इस वाक्य में जाहिर हो रही है उससे हमें भी बहुत कुछ सीखने को मिलता है। अगर हम देखें कि हमारे जो मातहत अफराद हैं, जो हमसे छोटे हैं, जिनकी तरबियत हमारे जिम्मे है, खालिद भाई, जो हमारी तरफ इस उम्मीद पे देखते हैं कि शायद इस तरफ से अप्रिसिएशन आ जाएगी, शायद इस तरफ से कोई थपकी आ जाएगी, शायद इस तरफ से कोई तारीफी जुमला आ जाएगा, और हम जो है वो उस मामले में बड़ी कंजूसी से काम चला रहे होते हैं। अच्छा, बाज़ औक़ात तो यूं होता है, आपने शायद सुना हो, लोग कह रहे थे काम बड़ा जबरदस्त करता, इसके मुंह पे तो तारीफ करते नहीं, नहीं तो बिगड़ जाएगा। तो हालत आप देखें कि मुंह पे तारीफ नहीं कर रहे कि बिगड़ जाएगा, आपको खतरा है। अल्लाह के बंदे, आप तारीफ करो, सच्ची तारीफ करो, जिसे बिगड़ना होगा तारीफ के बगैर भी बिगड़ेगा, और जिसे समझना होगा तारीफ और समझ जाएगा। तो अपने छोटों की, अपने साथ वालों की एप्रिसिएशन कीजिए और उनको आगे लेकर आना। और फिर देखिए नबी पाक अलैहिस्सलातु वस्सलाम के सहाबा इकराम अलैहिम रिदवान का जो हमें एटीट्यूड यहाँ पे पता चल रहा है कि किसी बड़े ने, जाहिर सी बात है आका मौला सल्लल्लाहु तआला अलैहि वसल्लम से बढ़कर कौन होगा, तो वो जब तारीफ कर रहे हैं और किसकी तारीफ कर रहे हैं, अपने वजीर यानी सहाबा इकराम में हजरत अबू बकर और हजरत फारूक आजम रजी अल्लाह तआला अन्हु, तो वो अफराद हैं कि तमाम सहाबा इनको अपने से ऊपर ही समझा करते थे।
बिल्कुल।
जब वो फजाइल बयान करते थे, जब वो अजमत बयान करते थे और अपने में फजीलत बयान किया करते थे, तो हजरत अबू बकर को ही आगे रखा करते थे, उसके बाद हजरत फारूक आजम को शुमार किया करते थे। खुद नबी पाक अलैहिस्सलाम ने इन्हीं दोनों को जमीनों में अपना वजीर फरमाया है।
बिल्कुल।
तो अब इनसे तारीफ कर रहे हैं,
सुभान अल्लाह।
और अब्दुल्ला बिन मसूद रजी अल्लाह तआला हमारे सर के ताज है, हर सहाबी हमारे सर का ताज है, हमारे दिल का करार है, लेकिन मनसब के एतबार से, फजीलत के एतबार से हजरत फारूक आजम हजरत अबू बकर जाहिर सी बात है हजरत अब्दुल्लाह बिन मसूद से अफजल हैं।
नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का एक फरमान सुनाऊं, हुजूर ने इरशाद फरमाया, तमस्सकू बि अहदी उम्मे अब्द, अहदी उम्मे अब्द से मुराद हजरत अब्दुल्लाह बिन मसूद रजी अल्लाह तआला अन्हु की एक कुनियत थी। हुजूर ने इरशाद फरमाया इनके जमाने को लाजिम पकड़ो, इनकी सोहबत इख्तियार करो। मिरकात में अल्लामा अली क़ारी अलैहि रहमा ने फरमाया के नबी पाक सल्लल्लाहु तआला अलैहि वालिही वसल्लम के खुलफाए अरबा, इनके अकवाल के बाद हजरत इमाम आजम नौमान बिन साबित, इमाम अबू हनीफा रहमतुल्लाहि तआला अलैह खुलफाए अरबा के बाद जिसके कौल को तरजीह देते थे वो कौल हजरत अब्दुल्लाह बिन मसूद रजी अल्लाह तआला अन्हु का।
सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की हजरत अब्दुल्लाह बिन मसूद से महरूज भाई मोहब्बत का आलम ये था। آپ فرمایا کرتے، آپ علیہ الصلوۃ والسلام نے ایک مرتبہ ارشاد فرمایا کہ عبداللہ ابن مسعود کو جو پسند ہے وہی مجھے پسند ہے،
اللہ
اور جو چیز انہیں ناپسند ہے وہ مجھے ناپسند ہے۔
کیسا بڑا اعزاز،
کیسا بڑا اعزاز! فرمایا جو ان کو پسند وہ مجھے پسند، جو ان کو ناپسند وہ مجھے ناپسند۔ ایک مرتبہ نبی پاک علیہ السلام نے ان کو درخت پر چڑھایا، کہا کہ عبداللہ درخت سے کوئی مسواک توڑ کر لاؤ۔ یہ اوپر درخت پر مسواک کے لیے گئے تو یہ کمزور تھے، زیادہ فربا جسم نہیں تھا ان کا، تو پنڈلی سے ان کا پردہ ہٹا تو کچھ لوگوں نے دیکھا کہ پنڈلیاں مبارک جو ان کی ہیں کچھ پتلی ہیں، تو ان کو ہنسی آ گئی۔ تو نبی پاک علیہ السلام نے فرمایا تمہیں ہنسی کیوں آئی؟ کہا یا رسول اللہ صلی اللہ علیہ وسلم ان کی پنڈلیوں کو دیکھ کر ہنسی آ گئی ہے۔ تو آقا علیہ السلام نے کیا خوبصورت بات ارشاد فرمائی، فرمایا کہ عبداللہ بن مسعود کی جو پنڈلیاں ہیں نا، ان کا میزان عمل میں وہ بھاری ہوں گی کہ احد پہاڑ سے بھی زیادہ ان کا وزن ہوگا۔
اللہ اکبر!
صحابہ کرام میں ان کی ویلیو کو بیان کیا، دل جوئی کی تاکہ دل نہ ٹوٹے، اور پھر نبی پاک علیہ الصلوۃ والسلام کی ان سے جو محبت اور پیار تھا اسی کا ایک فیضان تھا، نبی پاک علیہ السلام کی دعاؤں کا فیضان تھا۔ مہروز بھائی، جب یہ صحابہ کرام میں بیٹھ کر مسائل بیان کرتے، قرآن کی بات کرتے یا فقہ کی بات کرتے، کوئی بھی صحابی ان کی بات کا رد نہیں کرتا تھا،
ان کی بات کو لیتے تھے،
بات کو لیا جاتا تھا
اور
مشورہ کرتے تھے۔ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ نے جب کوفہ کا گورنر بنا کر بھیجا حضرت عمار بن یاسر کو، اور ساتھ میں حضرت عبداللہ ابن مسعود کو بھیجا، تو ساتھ میں آپ نے لکھا، خط لکھا کہ میں تمہارے پاس امیر بنا کر بھیج رہا ہوں عمار بن یاسر کو، اور ان کا وزیر بنا کر بھیج رہا ہوں عبداللہ ابن مسعود کو۔ کہا کہ یہ نبی پاک علیہ السلام کے بزرگ ترین صحابہ میں سے ہیں، اور پھر فرمایا کہ اے لوگو، عبداللہ بن مسعود کو بھیج کر میں اپنی ذات پر تمہیں ترجیح دے رہا ہوں، ان کی مجھے بہت ضرورت تھی لیکن میں اپنی ذات پر تمہیں ترجیح دے رہا ہوں۔ اور پھر دنیا نے دیکھا کہ جب کوفہ میں حضرت عبداللہ ابن مسعود جاتے ہیں تو اس کوفہ کو علم سے بھر دیتے ہیں۔ آپ نے علم کے یوں کہیے کہ سمندر بہا دیے، بڑے بڑے علماء آپ نے تیار کیے، بڑے بڑے صحابہ وہ آپ کے شاگردوں میں، بڑے بڑے تابعی آپ کے شاگردوں میں، اور آپ کے فیضان علم کا یوں کہیے کہ ایک امتیاز تھا کہ حضرت امام اعظم ابو حنیفہ رحمت اللہ علیہ جو کوفہ ہی کے ہیں، ان کو آپ سے خصوصی ایک لگاؤ، اور آپ علیہ الصلوۃ والسلام کی خاص ایک نظر عنایت عبداللہ ابن مسعود پر تھی، وہ ان کا فیضان حضرت امام اعظم ابو حنیفہ رحمت اللہ علیہ میں آیا۔
سبحان اللہ، کیا بات ہے! حضرت سیدنا عبداللہ بن مسعود رضی اللہ تعالیٰ کی بات ہو رہی ہے، مجھے ایک نصیحت بھی سنانی ہے حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ کی، بڑی پیاری۔ بہت سارے ان کے نسائیں ہیں، بہت سارے ان کے ایسی باتیں ہیں کہ جنہوں نے کسی کو نصیحت کی، کسی کو سمجھایا، اور کبھی آخرت کا، کبھی دنیا کے فائدے کے لیے باتیں بیان فرمائیں۔ میں چار باتیں انشاءاللہ آپ کے گوش گزار کروں گا، لیکن پہلے میں چاہوں گا کہ حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ کا حلیہ مبارک جو تھا وہ بھی تھوڑا سا ڈسکرائب ہو جائے۔ ایک شخصیت کے بارے میں بات ہوتی ہے نا تو خود ہی انسان جو ہے ذہن میں اس کا کوئی ایک خاکہ بننا شروع ہو جاتا ہے، تو وہ خاکہ جو ان باتوں سے بننا شروع ہوتا ہے یہ ایک طرف ہوتا ہے، ہم یہ سنیں کہ وہ کیسے تھے، حلیہ مبارکہ کیسا تھا، خالد بھائی کچھ بیان ہو جائے۔
حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ کے حلیہ مبارکہ کے بارے میں بیان کیا گیا کہ آپ کا جسم جو ہے یہ ہلکا پھلکا تھا، اور دبلے پتلے صحابی تھے، رنگ گندمی تھا، قد جو ہے یہ قدرے چھوٹا تھا، اور سر کے بال یوں جب بڑے ہو جاتے تو کانوں سے آ کر چپک جایا کرتے تھے۔ آپ خضاب نہ لگاتے تھے لیکن دیکھنے سے آپ دیہاتی معلوم ہوتے تھے، کیونکہ کھیتی باڑی اور یہ
اس طرح کے کام،
جانور چرانا یہ آپ کا کام تھا، اور پھر تجارت کی طرف اس کے بعد آپ آئے تھے، تو یوں آپ کا ایک انداز تھا، دیکھنے میں تو آپ دبلے پتلے تھے لیکن عزم، جرت اور استقلال کیسا تھا کہ چھٹے نمبر پر قبول اسلام ہے آپ کا، جس طرح آپ نے ارشاد فرمایا تھا۔ اور آپ اندازہ کیجئے کہ کتنے کم افراد ہوں گے صحابہ کے۔ اب جو ایمان
خالد فیصلہ کرنا ہی بہت بڑی بات ہوتی ہے، یہ بات یاد رکھیے گا کہ جب ایک چیز آپ کے سامنے واضح ہو گئی کہ حق یہ ہے، درست بات یہ ہے، لیکن وہ چیز ابھی معاشرے میں قبول نہیں کی جا رہی،
جی،
اور آپ ان افراد میں سے جو پائنیئر بننے جا رہے ہیں،
جی،
وہ بارش کا پہلا قطرہ بننے کے لیے جا رہے ہیں، تو یہ خود ایک بہت بڑا عزم و استقلال، اس کے لیے زور بازو نہیں چاہیے ہوتا، اس کے لیے جو ہے زور عزم چاہیے ہوتا ہے۔
جی ہاں بالکل، سینہ مضبوط چاہیے ہوتا ہے، اور مضبوط دل ہوگا تبھی اس طرح کے آپ فیصلے لے سکتے ہیں۔ अब आपने फैसला तो ले लिया कि इस्लाम कबूल कर लिया, छह सहाबा हैं, और अब ये बाहमी मशवरा तय हुआ कि हमें कुरान करीम जो अल्लाह तबारक व ताला ने रसूलुल्लाह पर नाजिल फरमाया है इसकी आवाज लोगों तक पहुंचानी है, लोग सुनेंगे तो इसकी तरफ माइल होंगे, कुरान फिर अपना खुद असर रखता है, तो अब इसको सुनाया कैसे जाए लोगों को?
ठीक है
कि लोग तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के ऐलान नबूवत फरमाने के बाद और जो जो दामन इस्लाम में आता जाता है उसके मुखालिफ ही हो गए हैं, उसके खिलाफ ही खड़े हो गए, तो अब कौन इनमें कुरान पढ़ेगा? हजरत अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह तआला ने जो ही मशवरा हो ही रहा था कि आप खड़े हो गए, मैं कुरान पढ़ूंगा, मैं इन लोगों को कुरान पढ़कर सुनाऊंगा। उन्होंने कहा कि भाई कोई ऐसा हो जो कोई कबीले का बड़ा हो और रसूख रखता हो ताकि अगर वो कुछ कहे और उसकी मुजाहमत की जाए तो उसका कबीला साथ खड़ा हो और उसको रोके।
जी।
कहते नहीं नहीं मुझे इसकी परवाह नहीं है, मैं खड़ा होऊंगा और लोगों को कुरान सुनाऊंगा। अगले दिन इशराक और दोहा का वक्त है, अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह तआला अन्हु हरम शरीफ में आते हैं और वहां लोग मजमा लगाकर बैठे हैं। अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह तआला अन्हु आकर महरूज भाई कुरान करीम की तिलावत करना शुरू कर देते हैं, पढ़ते हैं अर रहमान अल्लमल कुरान खलकल इंसान। अब ये बातें बुनियादी तौर पे उनके अकायद के खिलाफ, उनका मुशरिकाना अकीदा, और ये बता रहे हैं कि रहमान वो है कि जिसने इंसान को पैदा फरमाया है, ये कुरान जो हम पढ़ रहे हैं ये उसी की तरफ से नाजिल करदा है, उनके एतिकादात को गोया हिट किया जा रहा है। वो फौरन आकर मुजाहमत करते हैं, इनको मारने लगते हैं, लेकिन ये खामोश नहीं होते। जितनी आयात उस वक्त तक याद थी मार खाते जाते और कुरान करीम सुनाते जाते थे, हत्ता के इस कदर आपको मारा गया कि उस वक्त आप बेहोश होने के करीब हो गए। फिर कुछ अफराद ने आगे बढ़कर बीच बचाव किया तो उसके बाद कहने लगे कि शुक्र है एक मुश्किल दूर हुई, कि पहली मर्तबा लोगों के सामने खड़े होकर कुरान सुनाना जरा मुश्किल था और अब तो मैंने सुना दिया है, मेरा दिल खुल गया है, अगर कहो तो कल मैं दोबारा इनको कुरान ना सुनाऊं।
वाह,
यानी आप जिस्म देखें कि किस कदर दुबले पतले हैं और उसके बावजूद तकलीफें आ रही हैं, इसके बावजूद भी खड़े हैं कि नहीं कुरान तो हमने सुनाना है और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम जो दीन लाए हैं उसकी बात को आगे तक बढ़ाना।
सुभानअल्लाह, अल्लाह ताला हमें भी तौफीक अता फरमाए, जो सीखा है वो दूसरे को सिखाते चले जाएं। हम सहाबा इकराम अली रिज़वान की शख्सियत की जब बात करते हैं तो इनको इल्म हासिल करने का भी शौक था और जो सीखा है ना फिर वो दूसरों तक पहुंचाने का, नबी पाक अलैहिस्सलाम की तालीमात दुनिया भर में फैलाने का इनका एक जोश था, जज्बा था, अज़म था, और फिर ये उसको करते भी थे। अल्लाह की रहमत से शेख तरीकत अमीर अहले सुन्नत ने हमें मदनी मकसद अता फरमाया, वो भी नेकी की दावत फैलाने, इल्म दीन फैलाने वाला है कि मुझे अपनी और सारी दुनिया के लोगों की इसलाह की कोशिश करनी है। दावत इस्लामी का ये अज़म भी है, मदनी मकसद भी है, कोशिश भी है, आप भी इसमें शामिल होते चले जाइए। सिलसिले का वक्त इख्तिताम को पहुँचा, आखिरी एक बात अर्ज करूंगा और वो ये कि हजरत सिदना अब्दुल्ला बिन मसऊद रदी अल्लाह तआला अन्हु की एक नसीहत, एक कॉल आपका अर्ज करूंगा। आप फरमाते हैं हजरत सिदना अब्दुल्ला बिन मसऊद रदी अल्लाह तआला ने फरमाया कि मैं तीन बातों पर अगर अल्लाह तआला की कसम उठाता हूँ, तीन बातों पर अल्लाह की कसम उठाता हूँ, और चौथी बात पर अगर कसम उठा लूं तो उसमें भी सच्चा ही होऊंगा। वो तीन बातें और चौथी बात कौन सी है? फरमाते हैं पहली बात ये कि अल्लाह ताला मुसलमान और काफिर को बराबर नहीं रखे।
सुभानअल्लाह,
अल्लाह ताला मुसलमान और गैर मुस्लिम को बराबर नहीं रखे। दूसरी बात ये, जिसे अल्लाह ताला दुनिया में कोई नेमत अता नहीं फरमाता उसे आखरत में अता फरमाएगा।
सुभानअल्लाह,
ऐसी प्यारी बात।
वाह।
तीसरी बात इरशाद फरमाते हैं, बंदे का हशर उसी के साथ होगा जिससे वो मोहब्बत करता होगा। और चौथी बात इरशाद फरमाई कि जिस पे मैं अल्लाह ताला की कसम उठाता हूँ वो ये है कि अल्लाह ताला दुनिया में जिस बंदे की पर्दा पोशी फरमाता है आखरत में भी उसकी पर्दा पोशी फरमाए। अल्लाह ताला करे कि ये चारों बातें जो बयान हुई हम भी इसके आमिल बन जाएं, इस एतबार से कि अल्लाह ताला हमें इस्लाम पे जिंदा रखे, इस्लाम पे मौत नसीब फरमाए। जो दुनिया में नेमत हमें नहीं मिली अल्लाह ताला हमें आखरत में अता फरमाए, और अल्लाह ताला की रहमत से हमें उम्मीद है और हम उम्मीद रखते हैं कि क्योंकि हम नबी पाक अलैहिस्सलाम से मोहब्बत करते हैं, हम सहाबा से मोहब्बत करते हैं, हम अहले बैत अतहार से मोहब्बत करते हैं, तो अल्लाह ताला हशर में हमें भी इनके साथ रखे। और चौथी बात ये कि अल्लाह ताला ने इस दुनिया में हमारी पर्दापोशी फरमाई है, हम उसकी रहमत से उम्मीद रखते हैं कि वो हमारी आखरत में भी पर्दापोशी फरमाएगा। जी राशिद।
हाँ
حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کی ویسے تو بہت ساری نصیحتیں ہیں، ایک آپ نے ان کی نصیحت بھرا قول آپ نے سنایا، حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ مجھے ایسا شخص سخت ناپسند ہے کہ جو نہ تو دنیا کے کسی کام میں مصروف ہو اور نہ ہی آخرت کے کسی کام میں مشغول ہو،
اللہ
اپنا وقت ایسے کاموں میں گزار رہا ہو جس سے نہ دین کا فائدہ ہو نہ دنیا کا فائدہ ہو۔ تو گویا ہمیں سبق دیا جا رہا ہے کہ اپنی زندگی اس طرح گزارو جس سے تمہاری دنیا بھی اچھی ہو یا تمہاری آخرت اچھی ہو، صرف دنیا میں دل لگا لینا آخرت سے غافل ہونا یہ بھی مسلمان کی شان نہیں، اور صرف آخرت کی طرف توجہ رکھنا اور اسی کو یہ سمجھنا کہ دنیا کو بالکل پسے پردہ ڈال دینا تو یہ بھی ایک مناسب نہیں، دنیا کو اس طرح
دین گزارنا، اسلام جو ہمیں تعلیمات دیتا ہے وہ
اعتدال پر مبنی ہے کہ دنیا بھی اس طرح گزارو کہ جو ہمیں اسلام نے ہمیں تعلیمات دی ہیں، تو انشاءاللہ دنیا بھی اچھی گزرے گی آخرت بھی اچھی گزرے گی
انشاءاللہ۔ اللہ تعالی ہمیں صحابہ کرام علی مردوان اہل بیت اطہار کے نقش قدم پہ چلنے، ان کی سیرتوں کو سمجھنے پڑھنے سننے کی توفیق بھی عطا فرمائے اور ہمیں ان کا فیضان بھی عطا فرمائے۔ مدنی چینل دیکھتے رہیے، صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم۔ Thank you.